नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खडायत। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। व्यक्तिले यो संसारमा मानव भएर जन्मिसकेपछि पाउनुपर्ने अधिकार नपाउँदा मानव अधिकार कर्मीहरू मानव अधिकारबाट पीडित भएकाहरूको न्यायको पक्षमा क्रियाशील रहँदै आएका छन्। तर मानव अधिकार रक्षकहरू स्वयं सुरक्षित बन्न नसकेको देखिएको छ। उसो त मानव अधिकार रक्षकहरूकै लागि भनेर संयुक्त राष्ट्रसङ्घको महासभाबाट मानव अधिकार सम्बन्धी घोषणा पत्र 1998 जारी गरिएको छ। संयुक्त राष्ट्रसङ्घको बडा पत्र 1945 सँगै मानव अधिकारको विश्वव्यापी घोषणा पत्र 1948 जारी गरिएको छ। नेपालको संविधानमा पनि कहीँ न कहीँ मानव अधिकार रक्षकहरूको संरक्षणको कुरा गरिएको छ। मानव अधिकार कर्मीहरूले मानव अधिकारबाट पीडित भएकाहरूको न्यायको पक्षमा क्रियाशील रहँदै गर्दा भोग्नुपर्ने जोखिमको अन्त्य गर्नका लागि नेपाल सरकारले हालै मानव अधिकार कर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश 2077 जारी गरेको छ। तर यति हुँदाहुँदै पनि सरकारी निकायबाट मानव अधिकार कर्मीहरूलाई असहयोग हुने, मानव अधिकारको लागि लड्दै गर्दा मानव अधिकार कर्मी आफू हिंसामा परिरहेको घटना अहिले पनि समाजमा देख्न सकिन्छ। सरकार किन मानव अधिकार कर्मीहरूको संरक्षणमा ठोस नीति कानून ल्याउन सकिरहेको छैन त? यस क्षेत्रमा सरकार आउँदा दिनमा कसरी काम गर्छ त? मानव अधिकार रक्षकहरूको अपेक्षा र भनाई के छ? आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौँ। जब जब मानव अधिकार हनन हुन्छ, त्यहाँ मानव अधिकारबाट पीडित भएकाहरूको न्यायको पक्षमा मानव अधिकार रक्षकहरू अघि सर्ने गर्दछन्। उसो त देशका नागरिकहरूको मानव अधिकारको संरक्षण गर्नु सरकारको दायित्व हो। तर सरकारको ध्यान जान नसकेको घटनामा मानव अधिकार कर्मीहरू नै अघि सरेको देखिन्छ। मानव अधिकारबाट पीडित भएकाहरूको न्यायको पक्षमा क्रियाशील रहँदै आएका मानव अधिकार रक्षकहरूको संरक्षणका बारेमा भने सरकार अहिले पनि गम्भीर बन्न नसकेको कतिपय मानव अधिकार कर्मीहरूले गुनासो गरेका छन्। कहिले घटनामा सूचना पाउन समस्या त कहिले घटनामा सरकारी निकायका कर्मचारीहरूकै असहयोगका कारण मानव अधिकार रक्षकहरू स्वयं जोखिममा पर्ने गएको कुरा विगतका धेरै घटनाक्रमले पनि देखाउने गर्दछ। पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव तथा मानव अधिकार रक्षक हरि जोशीले मानव अधिकार कर्मीहरूले मानव अधिकारको संरक्षण गर्दा भोग्नुपर्ने जोखिमको अन्त्य गर्नका लागि नेपाल सरकारले जारी गरेको मानव अधिकार कर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश 2077 केही हदसम्म मानव अधिकार रक्षकहरूलाई काम गर्न सहजता हुने अपेक्षा गर्न सकिएको भए पनि यसको कार्यान्वयनमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउनु भएको छ।
यसमा सबै कुराहरू छ, खास गरेर अब यसको कार्यान्वयनको सवालमा चाहिँ कसरी सुरक्षा निकाय अथवा राज्य अगाडि बढ्छ र यसमा नागरिक मानव अधिकार रक्षकहरूका सवालहरू, नागरिकका अधिकारका सवालहरूका कुराहरू भयो। नागरिक के अरे मानव अधिकार रक्षकहरूले चाहिँ नागरिक राजनैतिक अधिकारहरू सँगसँगै सामाजिक अधिकारका सवालमा चाहिँ कसरी काम गरिरहेछन् भन्ने कुराहरू हामीले स्पष्ट रूपमा यहाँ यो दुई तिन दिनको तपाईँहरूको कार्यक्रमबाट छ। अब मेरो अपेक्षा चाहिँ के हो भने हामीले जहिले पनि राज्यसँग दुई तिनवटा कुराहरूमा, एउटा हामीले सूचनाको हक र प्रेस स्वतन्त्रताका कुराहरूमा हाम्रो अलिक बढी कन्सर्न हुन्छ। कहिलेकाहीँ एकदमै सामान्य लागेका कुराहरू हाम्रा हिसाबबाट तर राज्यका निकायबाट चाहिँ सूचनामा साह्रै कन्जुसै हुने कुरा चाहिँ हुन्छ। समयमै समन्वय नभइदिँदा चाहिँ कहिलेकाहीँ हामीले नसोचेका घटनाहरू पनि भइदिन्छ। यो सवालमा चाहिँ हामी सबैवटाको हिसाबले सचेत हुनुपर्ने जस्तो देखिन्छ भनेको काम गर्ने सवालमा। र अर्को कुरा कार्यान्वयन, यो आदेशको कार्यान्वयनका सवालमा चाहिँ हामी सबै हाम्रा दायित्व र जिम्मेवारीमा हामी सबै प्रतिबद्ध हुन सक्यौँ भने
डडेलधुराका सुन्दर जैरूले सरकारले तल्लो निकायसम्म मानव अधिकार कर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश 2077 को बारेमा जानकारी गराउनु पर्ने बताउनु भएको छ र यसको कार्यान्वयन पनि पूर्ण रूपमा गराउनका लागि दबाब दिन आवश्यक रहेको उहाँको भनाइ छ।
तर कार्यान्वयन गर्ने पक्षहरूले त्यो कार्यान्वयन नगरिदिँदाखेरि त्यो चाहिँ धेरै निर्णयहरू भइरहेको अवस्थामा मानवाधिकार रक्षकहरू मानवाधिकार कर्मीहरू अथवा पत्रकार सबैको सुरक्षाका लागि कम्तीमा डे हिसाबले सुदूरपश्चिम अथवा अहिलेलाई सुदूरपश्चिमकै कुरा गरौँ, सुदूरपश्चिमभरि जिल्ला प्रहरी कार्यालयहरूमा मानवाधिकार कर्मीहरूको सुरक्षाका लागि चाहिँ तिमीहरूको ध्यान जानुपर्छ है भन्ने किसिमको डे हिसाबबाट निर्देशन भयो भने हामी आफूलाई एकदम सुरक्षित छौँ भन्ने महसुस गर्न सक्छौँ। कतिपय केसहरूमा हामीले जाँदाखेरि पनि खै हामीलाई नै पुण्य त होइनन् भन्ने किसिमको डर त्रासले पनि हामीले हिँड्नुपर्छ। र वन्यजीवहरूलाई खास गरी अब यो नीति नियम भन्ने कुराहरूमा कतिपय नीति नियम त ढिलो नै भइरहेछ, कानुन नै बनाउने किन कन्जुसै भइरहेछ सरकारले, हाम्रो प्रदेश सरकार हामी धेरै पछाडि परे हामी सुदूरपश्चिमहरू भन्ने कुरो। र अर्को कुरो अब नीति नियम बन्ने सवालमा चाहिँ सवालहरूमा त मानव अधिकार सवालहरू जोडिया छ, अब सुदूरपश्चिममा बन्ने कानुनमा पनि मानव अधिकार रक्षक अथवा मानव अधिकार कर्मीहरूको एउटा किसिमले सुरक्षाको ग्यारेन्टी चाहिँ प्रदेश सरकारले लिनेछ राज्यले लिनेछ भन्ने किसिमको चाहिँ मानव अधिकार कर्मी अथवा मानव अधिकार रक्षकहरूको विषयलाई पनि जोडेर चाहिँ
केन्द्रको एउटा आदेशले मात्रै मानवाधिकार रक्षकहरूको संरक्षण नहुने भएकोले केन्द्र सरकारले मानवाधिकार रक्षकहरूका लागि छुट्टै कानून ल्याउनु पर्ने र प्रदेश सरकारले पनि अलग्गै कानून बनाएर मानवाधिकार रक्षकहरूको संरक्षण गर्नुपर्ने र काम गर्दा सहकार्यको सहज व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
कर्मीहरूको अर्थात् रक्षकहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश 2077 माननीय गृहमन्त्री स्तरबाट मङ्सिरमा निर्देशन गरियो, स्वीकृत गरियो। यो गृह मन्त्रालयले स्वीकृत गरेको निर्देशनमा आधारित भएर प्रदेश विधायक समितिले हाम्रो प्रदेशमा सकेसम्म चाँडो हजुरहरूले नीति नियमहरू निर्माण मात्र नगरी कार्यान्वयनको चरणमा पनि लगिदियो भने अझ हामी मानव अधिकारको स्थापित गर्ने संरक्षण गर्ने र सम्वर्धन गर्ने कर्मीहरू छौँ, हामीहरूलाई केही सहज हुन्थ्यो कि।
सुदूरपश्चिम प्रदेश प्रहरी डीआईजी उत्तम सुवेदीले प्रहरीले विगतका कमी कमजोरीहरू सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले सहज सूचनाको व्यवस्था र काम गर्दा मानवाधिकार रक्षकहरूलाई कुनै बाधा नपुगोस् भन्ने कुरामा प्रहरी सजग रहने बताउनु भएको छ।
गृह मन्त्रालयको चाहिँ यो आयो निर्देशिका, अब निर्देशिका आफैमा यो कम्प्लिट पनि छैन, राज्यले दिनेछ यसले गर्नेछ उसले गर्नेछ भनिएको छ, तर नगर्दा के हुने, यसको जिम्मेवार को हो, यी कुराहरूको चाहिँ सायद अब प्रदेशमा चाहिँ कानुन बनेर आइसकेपछि त्यसले अझ स्पष्ट पार्दैछ भन्ने मैले अपेक्षा गरेको छु। थुनामा राख्दाखेरि यसै गरी त्यहाँ जुन किसिमको हुनुपर्ने सेनिटेसनको व्यवस्था अथवा अन्य सुविधाहरू ती नदिएको, तर अब कमसेकम आफ्नो चाहिँ वकिल राख्न पाइनँ भन्ने चाहिँ अब गुनासो आयो भने चाहिँ त्यो पक्कै पनि त्यस्तो गुनासो आयो भने त्यस्तो अधिकारीलाई हामीले कारवाही पनि गर्छौँ, गरेका पनि छौँ। हाम्रो बारको अध्यक्षज्यू यही हुनुहुन्छ, बेला बेलामा हाम्रो इन्ट्रेक्सन पनि हुन्छ, त्यो अवस्थाबाट चाहिँ अब हामी अब माथि उठ्नै पर्छ भन्ने हामीलाई लागेको छ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य पुणा जोशीले प्रदेश सरकार मानव अधिकार रक्षकहरूको समस्या प्रति गम्भीर रहेकोले मानव अधिकार रक्षकहरूका लागि कानून निर्माणका लागि प्रदेश सभामा दबाब दिने बताउनु भएको छ।
हामी जति कानून ल्याउँछौँ त्यसमा नागरिकको हिसाबले अझै मैले राख्ने भनेको त वर्ग दृष्टिकोण राख्छु, मैले वर्गीय हिसाबले पछाडि परेका मान्छेहरूको पहुँच हुन्छ कि हुँदैन, तिनीहरूको सुरक्षा यो कानुनबाट छ कि छैन भन्ने कुराहरू मैले चाहिँ त्यो कुराहरू त्यो कन्सियसनेसमा छ भन्ने कुराहरू मलाई लाग्छ र म त्यो कुराहरू हेरिराखेका हुन्छु। त्यसैले गर्दाखेरि हामीले ल्याउने कानुन सबै कानुनहरू मानव अधिकारसँग सम्बन्धित हुँदैनन् र हामीले ल्याउने हरेक कानुनहरू मानव अधिकारको सुरक्षा अथवा मान्छेहरूको पहुँचसँग मान्छेलाई लागू हुने गरिकन ल्याइन्छ। त्यसैले गर्दाखेरि सबैलाई यो कानुन समान ढङ्गले लागू हुन्छ कि हुँदैन भन्ने कुराहरूमा हाम्रो दृष्टिकोण पुग्छ भन्ने मलाई लाग्दछ। अर्को कुराहरू मानव अधिकार हननका घटनाहरूमा अथवा मानव अधिकार कर्मीहरूको सुरक्षाको कुराहरूमा कहीँ यहाँहरूलाई चाहिँ त्यो त्यस्तो किसिमको लागेको छ, यहाँहरूले सत्य उजागर गर्न खोजिराख्नु भएको छ, सत्य लेख्न खोजिराख्नु भएको छ, अन्यायमा परेको मान्छे टुलु टुलु देखिराख्नु भएको छ, तर त्यसको चाहिँ सुरक्षाको कुराहरूमा कतै राज्यतर्फबाट अवरोध भयो अथवा कसैबाट अवरोध भयो र मलाई सुरक्षा चाहियो अथवा यो घटना यस्तो भएको छ भन्ने कुराहरू हामीसम्म पुर्याउनु भयो भने हामी एउटा जनप्रतिनिधिमूलक संस्थामा काम गर्छौँ, हामी त्यो सभाभित्र त्यो कुराहरू यहाँहरूका कुराहरू हामी जस्ताको त्यस्तै तयार राख्छौँ र राज्यको ध्यानाकर्षण गर्ने कामहरू गर्छौँ।
प्रदेश सभा विधायन समितिका सभापति नेपालु चौधरीले मानवाधिकार रक्षकहरूसँग छलफल गरेर छिट्टै मानवाधिकार रक्षकहरूको लागि नीति र कानून निर्माणका लागि प्रदेश सभामा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
त्यति मात्र होइन, सरकारले विधेयक ल्याइरहँदा हिजोको दिनमा सरकारवालाहरूलाई कस्तो किसिमको समस्या पर्यो, यो विधेयकमा उहाँहरूको ती समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा उहाँहरूसँग छलफल गरेर उहाँहरूलाई राखेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ हामी लाग्नेछौँ। मैले तपाईँहरू बिचमा यो ढिला कानुन भयो भन्ने कुरा आएको, कानुन निर्माण गर्ने कुरामा ढिला भयो भन्ने कुरा आयो, निश्चय नै मैले अघि भने कानुन आवश्यकताको आधारमा निर्माण गर्ने कुरा हो। अब हिजो कुन कुन कानुनहरू बढी आवश्यकता थियो त्यो निर्माण गर्दै, अबका दिनहरूमा आवश्यक पर्ने कानुनहरू निर्माण गर्दै अगाडि बढ्नेछौँ। अघि नै कुरा आयो प्रदेश परिधि ऐन पनि बन्ने तयारीमा छ, निजामती ऐन पनि बन्ने तयारीमा छ।
कैलाली जिल्ला अदालत बार इकाइका अध्यक्ष सिद्धराज ओझाले कानून निर्माण गर्नु मात्रै ठूलो कुरा नभएकोले सरकारले मानवाधिकार रक्षकहरूका लागि भए गरेका नीति निर्देशिकाहरूको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भएको छ।
मानवाधिकार रक्षकहरूको कुरा आएको छ, मानवाधिकार रक्षकहरू निश्चय नै काम गर्दाखेरि उहाँहरू अत्यन्तै जोखिमपूर्ण अवस्थामा कार्य गरेको अवस्था पनि हामी छौँ। तर अहिलेको परिस्थितिमा भन्दाखेरि हाम्रो यहाँ धेरै सुधार भएको अवस्था छ र यसकारण हिजोको दिनलाई हेर्दा धेरै नै सुधार छ र काम गर्न सजिलो पनि छ। अर्को कुरा यसमा हाम्रो मानवाधिकार रक्षकहरूको बिनाको कुरा पनि आउनुपर्छ कि जस्तो लाग्यो, होइन? राज्यको दायित्व हुन्छ मानवाधिकार रक्षाका सवालमा, राज्य नै हो प्रमुख उत्तरदायी हुनुपर्ने, तर व्यक्तिको पनि आफ्नो कर्तव्य हुन्छ, व्यक्तिले पनि आफ्नो कर्तव्यहरू बिर्सिनु हुँदैन। हामी अधिकार कुरो धेरै गर्छौँ तर आफ्नो कर्तव्य कुरा बिर्सिराखेको अवस्था हुन्छ। त्यस कारणले हामीले अधिकारको कुरा सँगसँगै हाम्रा कर्तव्यको कुरा पनि अगाडि बढाउनु पर्छ। धेरै राम्रो खालको प्रावधान पनि आएको छ, यसलाई अब कार्यान्वयनको चरणमा जाँदाखेरि कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा प्रमुख हुन जान्छ।
सुदूरपश्चिम प्रदेशमा धेरै पटक मानवाधिकार रक्षकहरू न्याय दिलाउने क्रममा आफ्नै अन्यायमा परिरहेको देखिन्छन्। सरकार के गर्दैछ त? राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवाधिकार रक्षकहरूको संरक्षणका लागि के कस्ता व्यवस्था छन् त भनेर हामीले इन्सेक सुदूरपश्चिम प्रदेशका मानवाधिकार अधिकृत कृष्ण विश्वकर्मासँग यस विषयमा कुराकानी गरेका छौँ।
कार्यक्रममा स्वागत छ तपाईँलाई।
हजुर, धन्यवाद।
खास गरी अहिले हाम्रो सुदूरपश्चिम प्रदेशमा मानवाधिकार रक्षकहरूको अवस्था के देख्नुहुन्छ तपाईँ?
धन्यवाद। अहिले हेर्ने हो भने मानवाधिकार रक्षकहरूको अवस्थालाई हामीले विभिन्न तरिकाबाट हेर्न सक्छौँ। खास गरेर विगतको अवस्था, जस्तै हाम्रो मुलुक चाहिँ सशस्त्र द्वन्द हुँदै अहिले अब शान्ति प्रक्रियामा आइसकेको अवस्था छ। यो बेलामा हेर्ने हो भने मानवाधिकार रक्षकहरूका अधिकारहरूको कुरालाई, उनीहरूको अधिकार संरक्षणका लागि एउटा स्पष्ट कानुन नीति नभए पनि अहिले चाहिँ अब मानवाधिकार रक्षकहरूका अधिकारहरूलाई संविधान तह सम्बोधन गर्न सकेको अवस्था छ। र खास गरेर अहिले हेर्ने हो भने जस्तै अब संयुक्त राष्ट्रसङ्घको महासभाबाट पनि यो मानवाधिकार सम्बन्धी घोषणापत्र 1998 पनि जारी भएको अवस्था छ। यद्यपि यो चाहिँ बाध्यकारी कानुन चाहिँ होइन, यो कुनै पनि एउटा संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्रलाई चाहिँ नैतिक बन्धन पनि हुन्छ भने, अर्को अवस्था अहिले हेर्ने हो भने पछिल्लो अवस्थामा यो नेपाल सरकार गृह मन्त्रालय मानवाधिकार प्रबन्धन शाखाले मानवाधिकार कर्मीहरूको सुरक्षा र संरक्षण गर्न सम्बन्धी आदेश 2077 जारी गरेको छ। यो एउटा सकारात्मक पक्ष हो। तर मानवाधिकारको मानवाधिकारका क्षेत्रमा काम गर्ने रक्षकहरूको अवस्था अहिले पनि त्यति सुरक्षित चाहिँ छैन। मानवाधिकार रक्षकहरूको सुरक्षाको लागि स्पष्ट नीति नै छैन। जस्तै राष्ट्रिय मानवाधिकार आयोगले मलाई लाग्छ 2069 सालमा एउटा चाहिँ मानवाधिकार रक्षक सम्बन्धी मार्गनिर्देशिका भनेर जारी गरेको छ। त्यसले खास गरेर मानवाधिकार रक्षकहरू जो पहिलो एउटा फ्रन्ट लाइनमा मानवाधिकारको संरक्षण सम्वर्धनका लागि काम गर्छन्, उनीहरूको काम कर्तव्य र उनीहरूका अधिकारको बारेमा त्यो पहिलो एउटा दस्तावेज हो। त्यसैले मलाई के लाग्छ भन्दाखेरि अब यी राष्ट्रिय एउटा संयन्त्रहरू हेर्ने हो भने पनि नेपालमा खास मानवता रक्षकै लागि भनेका कानुनहरू चाहिँ छैनन्। यद्यपि के छ भन्दाखेरि सबै नागरिकहरूका अधिकारलाई संविधानले सुरक्षित गर्न खोजेको छ मैले अघि भने, तर अन्तर्राष्ट्रिय संयन्त्रहरूमा पनि हेर्ने हो भने जस्तै यसका आधारहरूलाई हेर्नुपर्छ। मानवाधिकार को विश्वव्यापी घोषणा पत्र नै एउटा मानवाधिकार रक्षकहरूलाई काम गर्न सजिलो बनाउने एउटा चाहिँ ठुलो दस्तावेज हो। अझ त्यति मात्र पनि पुगेन, मैले भने यो संयुक्त राष्ट्र सङ्घको महासभाले 1998 जस्तै मानवाधिकार सम्बन्धी घोषणा पत्र जारी गरेको छ, यसमा मानवाधिकार रक्षकहरूका अधिकार, राज्यको दायित्व र मानवाधिकार रक्षकहरूका काम कर्तव्यका बारेमा पनि स्पष्ट व्यवस्था छ। त्यसैले एउटा चाहिँ हाम्रो देश चाहिँ के हो भन्दाखेरि संयुक्त राष्ट्र सङ्घले जारी गरेका विभिन्न सन्धि महासन्धिहरूको पक्ष राष्ट्र पनि भएको कारणले गर्दा संयुक्त राष्ट्रले पारित गरेका मानवाधिकार रक्षकहरूका सन्दर्भमा जारी गरेको घोषणा पत्रलाई पनि राज्यले स्वीकार गर्नुपर्छ र त्यो अनुसारका आफ्ना नीति कार्यक्रम योजनाहरू बनाएर मानवाधिकार रक्षकहरूको संरक्षण गर्नुपर्छ जस्तो मलाई लाग्छ। त्यसैले अहिले पछिल्लो अवस्थामा मैले अघि पनि तपाईँलाई भने कि अहिले पछिल्लो अवस्थामा गृह मन्त्रालयले चाहिँ एउटा मानवाधिकार रक्षकहरूको संरक्षण गर्न आवश्यक छ भनेर महसुस गरेर एउटा आदेश जारी गरेको छ। त्यसैले यी कानुनहरू जुन अहिले अब बन्नुपर्ने त्यो अवस्थामा छैन, यद्यपि लबी एडुकेसहरू भइराखेका छन्।
अहिले पनि मानवाधिकार कर्मीहरू, मानवाधिकार रक्षकहरू चाहिँ विभिन्न समयमा हिंसामा परिरहेको, उनीहरूमाथि आक्रमण भइरहेको देखिन्छन्, विभिन्न घटनाहरू घटिरहेका देखिन्छन्। उनीहरूको संरक्षणको जिम्मेवारी कसको हो र उनीहरू कसरी सुरक्षित हुन्?
मानवाधिकार रक्षकहरूको संरक्षणको प्रमुख दायित्व भनेको राज्यको नै हुन्छ। यो मानवाधिकारको क्षेत्रमा काम गर्ने पत्रकारहरू, वकिलहरू, मानवाधिकार कर्मीहरू, रक्षकहरूमाथि, विशेष गरेर पत्रकारहरूमाथि, मानवाधिकार क्षेत्रमा काम गर्ने कर्मीहरूमाथि यता न कतै न कतै घटनाहरू भएका छन्। हामीले पनि यो कैलालीमा हेऱ्यौँ भने पत्रकार गृहमाथि नै आक्रमणहरू भएको छ। अस्ति मात्रै हामीले यो लम्कीको घटना हेऱ्यौँ भने सञ्चार गृहमै आक्रमण भएको छ। यो कुराले के देखाउँछ भने अहिले पनि एउटा मानवाधिकार कर्मीहरू सुरक्षित छैनन् भन्ने कुरा प्रष्ट देखाएको छ। त्यसैले यो मानवाधिकार कर्मीहरूको संरक्षणको कुरा भनेको राज्यको दायित्व नै हो। राज्य यसमा अझ बढी जिम्मेवार हुनुपर्छ जस्तो मलाई लाग्छ।
हुन्छ, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
अहिले कोरोनाको दोस्रो लहर सुरु भएको सरकारले जनाएको छ। कोरोनाबाट कसरी जोगिन सकिन्छ?
रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्।
खोक्दा वा हाच्छ्यौँ गर्दा रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्।
आफू वा परिवारका सदस्यमा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिनुहोस्।
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा सेनिटाइजरको प्रयोग गर्नुहोस्।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
भौगोलिक रूपमा विकट सुदूरपश्चिम प्रदेशमा मानवाधिकार रक्षकहरूले विकटताकै बीच मानवाधिकार पाउन नसकेका मानवहरूलाई उनीहरूको अधिकार दिलाउनका लागि प्रयासरत भइरहेको हामी देख्न सक्छौँ, तर कतिपय बेला उनीहरू आफै हिंसामा परिरहेको देखिन्छन्। अझ कतिपय घटनामा त सरकारी संयन्त्रबाटै असहयोग भइदिँदा मानवाधिकार रक्षकहरूलाई काम गर्न समस्या हुँदै आइरहेको छ। त्यसैले सरकारले मानवाधिकार रक्षकहरूको संरक्षण गर्नुपर्ने र त्यसका लागि जारी गरिएको मानवाधिकार कर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश 2077 बारेमा जानकारी गराउनु पर्ने र यसको कार्यान्वयन पनि पूर्ण रूपमा गराउनका लागि दबाब दिन आवश्यक रहेको मानवाधिकार रक्षकहरूले बताएका छन्। तब मात्रै मानवाधिकारबाट पीडित भएकाहरूको न्यायको पक्षमा क्रियाशील रहँदै आएका मानवाधिकार रक्षकहरूको प्रयास सफल हुने अपेक्षा गर्न सकिन्छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। कहीँ कतै मानवाधिकार रक्षकहरू समस्यामा परेका भए तपाईँ धनगढीमा रहेको इन्सेक प्रदेश कार्यालयमा रहेको मानवाधिकार सहायता कक्षमा सम्पर्क गर्न सक्नुहुन्छ। साथै 091-22576 र 98-48-534-660 पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।